عليه الصلاة والسلام صدق الله وصدق رسوله النبي الكريم. شيخ العرب والعلم المعارف لله هذا الدرس وزد معنا شاه حكيم ومخصص عبد الله بكاته المعارية هذا الضالة فرماتيك جب السالك يعني سلوك تاي کرنے والا اور سلوک کہتے ہیں اللہ تعالیٰ کی محبت کے رستے کو اس کو سلوک کہا جاتا ہے اور اس محبت کا راستہ جو چلنے والا ہے اس کو صادق کہا جاتا ہے اور قاعدہ یہ ہے کہ جب انسان جو سفر طے کرتا ہے تو راہ رو یعنی سفر طے کرنے والا اور سفر پہ چلنے والے کے لیے ضروری ہے کہ وہ راہ رو رہبر کا اہتمام کرے اور اپنا سفر وہ راہ رو یعنی رستہ چلنے والا رہبر کے مشورے سے اس سفر کو طے کرے تو نتیجہ یہ ہوگا کہ اس کے لیے سفر آسان ہو ٹریول ایجنٹوں کا کام یہی ہے کہ وہ روٹ بنا کر رہے کوشش کرتا ہے کہ اپنے پلان میں ایسا ہو کہ ڈائریکٹ فلائٹ ملے براہ راست لیکن باوجود اگر رد رہے کہ رستے میں دوسرا جہاز لینا پڑتا ہے یعنی کنیکٹنگ فلائٹ تو پھر ٹریول ایجنٹ کی ذمہ داری ہے کہ کچھ اس طریقے سے وہ روٹ پلان کرے روٹ بنائے کہ بیچ میں جو وقفہ ہے اور وقت ہے وہ کم سے کم ہو اتنا بھی کم نہ ہو کہ دوسرا جہاز چھوٹنے کا اندیشہ ہو اور اتنا بھی زیادہ نہ ہو کہ اس آدمی کو انتظار کی تکلیف اور مشقت اٹھانی پڑے گویا کہ بہرحال اس کا یہ کام ہے روٹ بنانا کہ جس میں اور اس کی یہ بھی ذمہ داری ہوتی ہے اس میں وہ ایک چیز کو اور مد نظر رکھتا ہے وقت کو بچانے کے ساتھ ساتھ پیسے بچانے کی بھی یہ ٹریول ایجنسی گویا کہ ڈیوٹی اور ذمہ داری میں شامل ہے تو انسان جو سفر کرتا ہے تو معلوم کرتا ہے پوچھتا ہے اور کہ کس رستے پر کس روٹ سے میں جاؤں آپ نے کس سے ٹکٹ بک کرایا تھا مشورہ کرتا ہے پھر وہ جو ڈرائیور اس کی رہنمائی کرتا ہے اس کے مشورے پر عمل کی وہ کوشش کرتا ہے اسی طریقے سے اللہ تعالیٰ کی جو محبت کا راستہ ہے اس رستے پر طے کرنے کے اس رستے پر چلنے اور اس کو طے کرنے کے لیے شیر یہ اللہ کے راستے کا رہبر ہے اور اس شیر کی رہنمائی میں صادق سفر طے کرنا شروع کرتا ہے اور وہ جب سفر طے کرتا ہے تو اس کی ضروری چیزیں یہ ہیں کہ شیر کی صحبتوں میں آنا جانا رکھے اور شیخ کی صحبتوں میں آنے کے ساتھ شیخ جو بیان میں یا اپنی مجالس کے اندر جو باتیں ارشاد فرماتے ہیں ان باتوں کو توجہ اور سنیں اس لیے लोगों के शेर में से यह है कि सिर्फ अपने कान और अपने कानों को सिर्फ इस्तेमाल ना कर ले, बल्कि कहते सरापा गोश्त बन जाए। ये भी गोश्त की एक किस्म है। यानी सरापा गोश्त कहते हैं कान को, सरापा कान बन जाए, मुतवज्जे रहे। ये नहीं कि मुरीद ने थोड़ी देर में टेलीफोन निकाला ये शेर की आजमत और उसकी मजलिस के आदाब के खिलाफ, ऐसी हरकत न करें। लिहाजा तवज्जो से उसकी बात को सुने। शेख ने ऐसी कोई बात इरशाद फरमाई जो करनी चाहिए तो अपने अंदर देखे कि ये बात मेरे अंदर मौजूद है या नहीं है। अगर मौजूद है तो उस पर अल्लाह ताला का शुक्र अदा करें। ये हजरत वाला की बातों का उसको मैं दोहरा रहा हूं। और अगर कोई ऐसी बात शेख ने इरशाद फरमाई कि जो करनी चाहिए और मैं नहीं करता तो फिर उस पर अमल की फिक्र और कोशिश करें, उस पर आना शुरू करे। उसी तरीके से ऐसी कोई बात जो शेर उस जौके विलायत के खिलाफ है, क्योंकि बातें बातें होती है वो जायज तो होती है लेकिन एक होती है जौके विलायत के खिलाफ। इसकी एक मिसाल जायज भी मना, जायज भी मना, तो उसकी एक मिसाल आप यूं समझेंगे, इंतकाम लेना ये हक है कि मजलूम इंतकाम ले सकता है, ये उसका शरीयत ने हक रखा। लेकिन माफ कर देना जौके विलायत, उसका हक है, वो इंतकाम ले सकता है, शरीयत ने उसको इजाजत दी है और उस इजाजत का कानून और कायदा भी बयान फरमा दे कि जितना तुम पर जुल्म हुआ उसके बकदर तुम उससे इंतकाम ले सकते हो। वही आप पर तुम कायदा बयान फरमाया, रूल और उसूल और फार्मूला बयान फरमाया कि वही आप पर तुम साहब हो, अगर आप इंतकाम लेना चाहते हैं इंतकाम लीजिए, बिमित माँ उसके भी तुम भी, ये उसका हद बता दी, कंडीशन और लिमिटेशन हुदूद बता दी कि जितना तुम्हें तकलीफ हुई उतनी तुम इंतकाम ले सकते। ये शरई मसला। लेकिन चौके विलायत को जो बयान फरमाया वो ये वलय सबर को लहु खैरुल सबाबी, कि अगर आप सब्र फरमाए तो सब्र जो है सब्र करने वालों के लिए खैर। ये चौके विलायत जरा याद रखिएगा, हुसूल विलायत के लिए अपने जायज हुकूक भी बात मतलब छोड़ने पड़ते। इसकी एक मिसाल हजरत वाला दाऊद ने कहा, तुमने एक वाक्य सुनाया और उसकी मिसाल में एक बहुत अच्छी चीज दी है, फिर उसने इबरत की बात दिया, हजरत ने फरमाई अजीब वाक्य सुनाया, फरमाया कि हजरत डॉक्टर अब्दुल हय आरफी नबर अल्लाह बरकदो हकीम उम्मत थानवी रहमतुल्लाह अलैह के खुलाफा में से थे, बड़े बड़े उलमा हमारे पाकिस्तान के, बड़े बड़े उलमा और मशाइख के विषय जिसमें हजरत मुफ्ती तफी साहब उस्मानी दारुलकातुम, मुफ्ती रफी उस्मानी साहब दारुलकातुम, हजरत मौलाना यूसुफ लुधियानी साहब रहमतुल्लाह अलैह, हजरत नज़ीर अहमद मौलाना नज़ीर अहमद साहब रहमतुल्लाह अलैह, फैसलाबाद वाले मौलाना मुशर्रफ अली साहब खानवी दारुलकातुम, ये हजरात बड़े बड़े उलमा इनके शेख। हजरत डॉक्टर साहब रहमतुल्लाह अलैह फरमाते हैं कि हमारे जौनपुर में एक औरत थी, उसका जमीन का कुछ मुकदमा था, तो जमीन के मुकदमे में मुकदमा उसके हक में होने के करीब था, जज ने एक शर्त लगाई और वो शर्त ये लगाई कि वो औरत एक मर्तबा अदालत में आकर रूबरू आकर बयान दे। यानी आमने सामने आ जाए, अदालत में आ जाए और अपना बयान दे और मैं मुकदमा उसमें कह दिया कि बस वो आकर बयान दे और मैं उसके हक में फैसला दे दूंगा, क्योंकि तमाम शराय पर बातें पता चलती है, बस वो आज नहीं पढ़ूंगा। हजरत फरमाते हैं कि डॉक्टर साहब रहमतुल्लाह ने फरमाया कि वो औरत अदालत नहीं गई। सब क्यों? इस वजह से कि गैर महरम और एक अजनबी का सामना करना पड़ेगा, लगा कि इस बात पर उसने उसका जो गैरत थी उस गैरत की वजह से उसने उस जमीन को छोड़ दिया। हजरत डॉक्टर अब्दुल साहब आशी नंबर अल्लाह कदम हजरत फरमाते हैं, हजरत भी रोने लगी वाकई सुना, फरमाया डॉक्टर साहब भी रोने लगे, फरमाया वही औरत कि जिसने हिंदुस्तान में सब इस बात पर जमीन छोड़ दी अपनी कि एक नामहरम को मुंह दिखाना पड़ेगा गुफ्तगु रूबरू चाहे पर्दे से भी हो, उसकी गैरत ने इसको गवारा नहीं किया। फरमाया वही औरत कराची की सड़कों में बेपर्दा घूमती। इसलिए अल्लाह ताला ने ये दुआ सिखाई कि रब मांगा करो, रब बना ला तुझे कुलू बना बाद हदीतना वहब लना मिन लदुनका रहमा, कि अल्लाह हमारे दिलों को टेढ़ा ना होने दे। हजरत फरमाते हैं कि इस ज़ाकत कल्ब यानी दिल के टेढ़ा होने पर दरख्वास्त की के ना होने दीजिए, फरमाया कि इस इजाजत कल्ब पर ला का दाखिल होना ये इस बात पर दलालत करता है कि हमारे दिल में ये सलाहियत मौजूद है कि टेढ़ा हो सकता है। इसलिए अल्लाह ताला से पनाह मांगे कि अल्लाह आज आपने अपना कर्म फरमाया और अपने कर्म से हिदायत को जो रखा, इस नेमत हिदायत को, नेमत इस्तकामत को और नेमत सबात अल हक यानी हक पर जमे रहना, इस नेमत को कायम रखिए। लिहाजा हुसूल विलायत के लिए बाद मरतबा जायज चीजों की भी कुर्बानी देनी पड़ती है। इसकी एक मिसाल और सुनिए, हजरत वाला लाल प्रकाशन फरमाते हैं कि जब मैं अपने शेख हजरत मौलाना शाह अब्दुल मलिक साहब फुलपुरी नवर अल्लाह मरकदों की खिदमत में रहता था, हजरत फरमाते हैं मैं अपने शेख की खिदमत से रात के 1-1 बजे आता था। जब रात 1 बजे वापस आता था तो हजरत फरमाते मेरी अपनी चारपाई, मेरा अपना बिस्तर, अपना तकिया, कंबल अपना, लेकिन जब मैं वापस आता था चारपाई पर कोई साबित बिस्तर किसी के पास, कंबल पर तो किसी ने हटाया, तकिया किसी ने, फरमाया मैं मेरी चीज और मैं देखता रह जाता। हर फरमाते नतीजा ये होता था कि सर्दी की रातें अब रात गुजारने कैसे, मस्जिद में जाकर मस्जिद की चटाई को लपेट कर सर खुला पांव खुला, तो मैं इस तरह में रात गुजारता था। हर फरमाते के अब मैं सोचता कि मैं अपने शेर से शिकायत करूं और कहूं कि हजरत ये होता है मेरे साथ, हर फरमाते मुझको इस बात पर फिर मैं रुक जाता था कि अगर शेख ने मुझसे सिर्फ इतना फरमा दिया अगर तुमसे ये बर्दाश्त नहीं होता तो चले ना, फरमाते ये चीज मुझे रोक लेती थी, जायज हद तक छोड़ा, आज वो मकाम पे हुसूल विलायत के लिए बाद मरतबा जायज हुकूक को भी छोड़ना पड़ता है, ऐसा भी मामला आता है। तो वो सालिक अब शेख ने कोई ऐसी बात फरमाई जो कि, लेकिन बेहतर यह कि इस जायज हुकूक को छोड़ना सीखना ये भी तो शौक है, जरूर सीखना पड़ेगा। तदहीन जो है वो किताबें पढ़ने का नाम नहीं, हकीकत में एक शौक का नाम है कि शौक इल्म का दर्जा है। तसव्वुफ शेर के मलफूजात अजबर याद रख लेना, शेर की बातें अजबर याद कर लेना बहुत मुबारक है, लेकिन हकीकत में तसव्वुफ एक शौक है, विलायत एक शौक है। जब तक वो शौक नहीं पैदा होगा उस वक्त को बात समझ में नहीं आ सकती, जिसको हकीकत खानकाह बोला जाता है, जिसको हकीकत तसव्वुफ और ताल्लुक माल्ला कहा जाता है, ये एक ज़ौक है। और हम ज़ौक जो है हमेशा सहूलतों से पैदा होता है, लगा शीदा जब तक कराची में रहता था ना कैसे साफ करता था, अब वो सीधा जो है वो दुबई चला गया, दुबई। अब जब वहां से पलट कर आया तो सीधा नहीं है मिस्टर शाही, अब वो जो है टिश्यू पेपर ऐसा। आप दुबई में कभी मंजर देखे ना मस्जिदों में, है तो मस्जिदों में भी टिश्यू पेपर रखे रहते हैं, सबसे पहले मस्जिद में आएगा, मस्जिद में आकर तो अब जब वो मिस्टर शाहिद दुबई चले गए, अब मस्जिद में देखा गया जैसे हरफ करते हैं, वो भी दाखिल हुए तो फिर पहले टिश्यू पेपर निकल कर कहा था क्यों शौक बदल गया, अब अंदाज बदल गया, शौक बदल गया, पता चला कि इंसान जो सहमत इख्तियार करता है उस सहमत से उस साहिब सहमत का जो शौक होता है, जिसकी सहमत इख्तियार करता है जो उसका शौक होता है वही शौक उसके अंदर मुंतकिल होता है। लहजा अगर बद शौकों के साथ रहेगा तो बद शौक बनेगा, खुश शौक और साहिब शौक के साथ रहेगा तो साहिब शौक बनेगा। समझ में नहीं आता ये खानका वाले ये व्हाइट कलर के सूट क्यों पहनते हैं, बड़े साफ सुथरे बगैर खजीर के जनाब, लंबे कुर्ते और सफेद रंग के, तो साहब लगता कैसे हैं, लगता है तो बहुत अच्छा है
माशाल्लाह।
ये होता है जौक की तब्दीली, वो उनका रफ्ता रफ्ता बंदा बेदाम होता है, वो उनका रफ्ता रफ्ता बंदा बेदाम होता है, और मोहब्बत के असीरों का यही अंजाम होता है।
माशाल्लाह,
लादा वो शौक बदलता है। लादा याद रखिएगा, हासिल खानका वो एक शौक है, यानी शौक से अल्लाह ताला पर फिदाकारी करता हूं और गुनाह से बचने में जान की बाजी लगा और उसमें जो तकलीफ आए उसको बर्दाश्त करना, ये भी शौक है। जब तक शौक नहीं कर रहा होगा ना काम नहीं करेगा। इसलिए आप देखिए बात लोग हैं खास बर्तन में जब तक उनको खाना पीना दे ना दे खाते ही नहीं, इसलिए बातों का एक अजीब शौक भी है, कहते हैं कपड़ा महंगा हो, हालांकि कपड़े का महंगा होना उसके शौक की अच्छी इलाज नहीं है, क्योंकि हो सकता है जौक वाला कपड़ा उसे सस्ते में मिल जाए, और हम लोगों का इतराज है जो चीज महंगी है वो अच्छी है, इतराज ऐसा नहीं। बात यह नहीं है कि चीज का महंगा होना उसे अच्छे और मैयाद होने पर दलालत करता है, बात यह है कि जो तलब है उस तलब के और जौक के मुताबिक चीज मिल जाए वो अच्छी चीज होती है। लड़क किसी चीज का महंगा होना उसके जौक पर होने की दलालत नहीं करता, वो एक मियार जो मतलूब है वो है कि तमाम चीजों को, तो कहते हैं अंग्रेजी में तमाम पैरामीटर्स को देखना होता है, तमाम मुताब पर नजर रखते हैं, फिर उसके बाद जो चीज तैयार होती है वो जौक की चीज होती है। जैसे इमारत बनाते हैं इमारत की मजबूती सरिये और सीमेंट से होती है। लिहाजा अगर वो ज्यादा हो जाए सरिये और सीमेंट, तो इमारत की मजबूती का जरिया नहीं बनता। मेयार के मुताबिक होना, सीमेंट और मेयार पर बजरी कश और सरिये का होना मेयार पर, जब वो मेयार पर होगा तब वो जौक को कहलाएगा। इसलिए खानता का हासिल और खुलासा है, एक जौक पैदा हो जाए अल्लाह ताला से परवरदिगार का निकाल। इसलिए इंसान जो सोहबत शेर में बैठता है, खामोशी से उसकी सोहबतों से जो सीख रहा होता है, अपने दिल को अल्लाह ताला से के जो उस शेर का कल जो अल्लाह ताला के साथ मशगूल है, वो अपने उस मशगूल कल के साथ अपने कल को जो मशगूल करता है, उसके नतीजे में उसके कल को अल्लाह ताला से शुगल पैदा होता है।
माशाल्लाह,
ये सौ तो शेर ने अगर कोई बात फरमाई जो खिलाफ उसूल है, नहीं करना चाहिए, सालिक अपने अंदर देखे कि इनके अमल मेरे अंदर है या नहीं, अगर नहीं है तो शुक्र अदा करे। और अगर ऐसी हरकत करता है या गुनाह की आदत है, ऐसे खिलाफ उसूल काम में मशगूल है और आदत है उसकी, तो उसकी फिक्र करके उसको छोड़ दे। अब वो आमाल हो, आदात हो, अखलाक हो, अफसानी जब इन तमाम चीजों पर अमल करना शुरू करता है, सोहबत शेर में बैठता है, उससे उसके जौक में तब्दीली आती है और उस तब्दीली जौक का नतीजा ये निकलता है कि उमर भी रसूल अल्लाह फरमाते हैं कि फिर वो नारा लगाता है कि बाद सुल्तान विषम व नेको पया, कि मैं अपने शेर से सुद्दीन तक नहीं रहूं, सुल्तान की सोहबत को बरकत से अब मैं सुल्तान बादर सुल्तान बन चुका हूं, जिसको बादशाही भी बोलते हैं। यानी मैंने अपने शेर की सोहबतों से शाह बादे जी की अब मैं बादशाही बन गया और बादर सुल्तान बन गया। वो नेकों पर अब नेक अखबार हो गया, नेक रफ्तार हो गया, नेक गुफ्तार हो गया। यानी मुझे अपनी चाल, अपना चलन, अपनी ढाल और अपनी गुफ्तगु, अपनी नजर, हर चीज में अल्लाह ताला की रजा उसी पर नजर रखता है कि मेरा मालिक इस बात से खुश होगा। लिहाजा बादशाह सुल्तान और बादशाही, उसको अपने बादशाह की खुशी की फिक्र होती है। लिहाजा हर बार आप कातुम फरमाते हैं कि जिस बादशाह शेर के शिकार को जाता है, तो उस वक्त में वो अपने बात को छोड़ता है, वो बादशाह की कलाई पर बैठने वाला, बादशाह की आंखों से आंखें मिलाने वाला, जब जंगल में जाकर तो फरमाते हैं सारे जंगल के अंदर मुख्तलिफ जानवरों से उसका पालन करता है, लेकिन वो बादशाही किसी की तरफ से का उठाकर नहीं देखता, पूरे जंगल में जाकर शेर को तलाश करता है और शेर की आंखों पर हमला करता है। हजरत फरमाते हैं उसकी वजह यह है कि शेर जंगल का बादशाह है और ये बादशाह का मुकर्रर है, लगा शेर से कम शिकार को अपने बादशाह की तौहीन समझता है। ये हौसला उसको, ये हौसला और ये जब उस बात, वो बात जो कि चट्टानों में रहने वाला, पहाड़ों में रहने वाला, जहां उसकी तरबियत का इंतजाम नहीं है, लेकिन जब वो बादशाह का मुकर्रर बनता है, बादशाह की सोहबतों में आता है, बादशाह की कलाई पर बैठता है और बादशाह उसका हाथ फेरता है, चुमकाता है, उसको हाथ फेरता है और उसका हौसला बढ़ाता है और अपनी आंखों में, उसकी आंखों में मिलाकर उसको खोया के अपनी जो शाही हौसला है वो उसके अंदर मुंतकिल करता है। फिर उससे उस बादशाही के हौसले बुलंद होते हैं कि फिर वो शेर का शिकार करता है। इसने फरमाया मारूफी रहमतुल्लाह अलैह ने कि बादशाह सुल्तान कशम के मैं अपने शेर शमसुद्दीन तबरेज़ी रहमतुल्लाह अलैह की सोहबतों की बरकत से मैं बादशाह सुल्तान बन गया। मैंने अपने शेर से शाहबादी सीखी और वो जो मेरा शौक था पहाड़ों पे इंसानों को देखते वैसे से भाग जाना, अब वही बादशाह की कलाई पर बैठकर आंखों से आंखें मिला रहा है और बादशाह के सिवा किसी को देखा और भाग नहीं देखता, ये उसका जौक बदल गया। उस बात का भी जौक बदल गया, सलाहियत उसके अंदर मौजूद थी लेकिन उसका जौक नहीं था। इसलिए याद रखिए मेरे शेर फरमाते हैं कि हम
ماشاءاللہ
اس نے حضرت علی مہاجر مکی رحمت اللہ علیہ کیا حضرت تواضع جی جب کوئی حضرت اللہ کی محبت ملتا اخلاق میں ترقی ہوتی دین میں ترقی ہوتی تعلق مادہ ملتا اپنی اس ان کے معیار کو اپنے شیخ کے سامنے عرض کرتا حری صاحب رحمت اللہ علیہ کے سامنے حری صاحب فرماتے ہیں ارے بھائی میرا کیا ہے حضرت ہمیں تو آپ کی برکت ملا فرماتے ہیں جی میرا کیا ہے اگر تمہارے سر صلاحیت نہ ہوتی تو میں کیا کرتا اور یہ تواضع شیخ کے لیے اس وقت یاد رکھیے گا یہ تواضع شیخ کے لیے اس وقت جائز ہے اور اس مرید کے ساتھ جائز ہے کہ جس مرید کی تربیت ہوئی لہذا جو مرید غیر تربیت یافتہ ہے یہ تواضع اس کے لیے مہلک اور ہلاک کر دینے والے کی شیخ کی تواضع پتا چلا شیخ کی بھی تواضع کا محل ہے اگر اسے غیر تربیت یافتہ کے سامنے یہ تواضع تیار کر لی تو وہ بے وقوف اپنی بے وقوفی کی وجہ سے اپنے کو سب کو سمجھے گا دادا شیخ کے لیے وہاں تواضع درست نہیں ہے اور یہ محل ہے کہ دیکھا اس طرف یہ جانتا ہے صاحب نسبت بن چکا اب وہ اس ذوق کو سمجھ چکا ہے کہ شیخ کی تواضع کی بات یا تواضع پر مبنی ہے لہذا وہ سمجھ جائے گا کہ شیخ اس وقت صلاحیت کے جس مقام پر ہے میری وہاں رسائی ہوگی اور سمجھ جائے گا کہ شیخ اس وقت فنائیت کے ذریعے سے ان کو عروج اور بقا مل رہا ہے اور بلندی مل رہی ہے اور یہ اس کی فنائیت ہے کہ کوئی اپنے کو مٹا دینا شیخ کے اپنے کو مٹانے کا اہتمام کرتا ہے لہذا حضرت والا صاحب بتا تم فرماتے ہیں کہ صلاحیت مرید کے اندر تعلق مع اللہ کی نسبت مع اللہ کی صلاحیت ہے وہ صحبت شیخ میں رہتا ہے شیخ اس کی تربیت فرماتا ہے کبھی پیار میں کبھی ڈانٹ میں کبھی خوشی ہے کبھی غمی دھوپ چھاؤ ان تمام جب ادوار سے گزرتا ہے پھر اس کے بعد وسیلہ بن کے نکلتا ہے حضرت والا صاحب کا کاتب نے فرمایا کہ شیخ سانی شیرازی رحمۃ اللہ علیہ نے اپنے مقدمے کے اندر ایک بات لکھی شیخ سانی فرماتے ہیں کہ ایک دفعہ میں حمام گیا اور رسی در دستے محبوبے بدستا گلے خوشبوئے در حمام روزے کہ ایک روز میں خوشبودار مٹی ہوئی رسی در دستے محبوبے بدستا محبوب کے ہاتھوں میں مجھے خوشبودار مٹی ہوئی یعنی میں اللہ والوں کے خانقاہ میں گیا تو ان اللہ والے شیر کے علاوہ بعض صاحب نسبت وہاں بھی ہوتے شیخ کی صحبتوں کا فیضان سے گویا وہ بھی چمک رہے ہوتے تو فرماتے کہ بکو تم کے تم مشکیا بھی کہ بوئے دل آگے سے دو مستق تو فرماتے کہ میں نے اس سے کہا کہ بھائی تو خشک ہے ابھی یہ مٹی جو پہلے نہانے وغیرہ میں استعمال خوشبودار مٹی ہوتی کہ تو خشک ہے یا تو وہ امیر مٹی ہے کہ تیری بو مجھے مت کر رہی ہے بگفتہ اس مٹی نے کیا جواب دیا حضرت فرماتے ہیں کہ صالح کی گفتگو بھی بتاتی ہے تربیت یافتہ صاحب نسبت کی گفتگو بھی بتاتی ہے کہ یہ شخص تربیت یافتہ ہے کہ نہیں اور وہ اگر کسی اپنے کمال کا ذکر بھی کرے گا تو فنائیت کے پیرائے کے اندر اگر کبھی وہ ذکر بھی کرے گا اور تحدیث کی نعمت کا نعمت کو ذکر بھی کرے گا تحدیث کی نعمت کے طور پر بھی اپنے اللہ تعالی کی عطا فرمودہ کمال کو ذکر بھی کرے گا تو فنائیت کے پیرائے دعویٰ نہیں فنائیت جیسے حضرت والا شاہ محمد احمد صاحب پرساد کر کے رحمۃ اللہ علیہ کی بات حضرت والا فرماتے ہیں فرماتے کہ ماں شاہ محمد احمد صاحب رحمۃ اللہ نے فرمایا کہ شکر ہے درد دل مستقل ہو گیا شکر ہے درد دل مستقل ہو گیا اب تو شاید میرا دل بھی دل ہو گیا
یعنی وہ درد مستقل یہ ہوا کہ جیسے مسجد میں درد، جیسے صحبت شیخ میں درد، اللہ پر فداکاری کا، جائز ناجائز کا، حلال حرام کا، جیسے روضہ مبارک پر، جیسے ملتزم پر، جیسے مریدین کی جمگھٹے میں، جیسے معتقدین کے درمیان میں، ویسا ہی خلوت میں، ویسا ہی بس اسٹاپ پر، ویسا ہی ریلوے اسٹیشن پر، ویسا ہی ہوائی اڈے پر، اور ویسا ہی جہاز میں جب ایئر ہوسٹس آ کر پوچھے حجی کیا واٹ یو وانٹ، اس وقت بھی گویا کہ اس کی عقیدت کا توازن قائم ہے. اس کو کہتے ہیں درد مستقل. شکر ہے درد دل مستقل ہو گیا، اب تو شاید میرا دل بھی دل ہو گیا. حضرت والا فرماتے ہیں کہ حضرت مولانا میرے شیخ فرماتے ہیں کہ حضرت مولانا شاہ محمد احمد صاحب رحمۃ اللہ علیہ نے فرمایا مجھ سے، حضرت سے یعنی حضرت فرماتے ہیں مجھ سے فرمایا کہ یہ شاید میں نے دعویٰ توڑنے کے لیے لگایا ہے. اور فرمایا کہ آپ تو آپ سے راز کی بات یہ کہتا ہوں کہ اللہ تعالیٰ نے یہ نعمت مجھ کو عطا فرما
دی.
پتہ چلا بعض ایسے ہوتے ہیں کہ جن کے سامنے جیسے حکیم الامت تھانوی رحمۃ اللہ علیہ رحمۃ اللہ شاہ فضل الرحمان صاحب رحمۃ اللہ علیہ کی خدمت میں گئے تو حضرت شاہ فضل الرحمان صاحب بن مراد آبادی رحمۃ اللہ علیہ نے فرمایا کہ تم اپنے حضور سے ایک بات کرو کہ جب میں سجدہ کرتا ہوں تو مجھ کو اتنا مزہ آتا ہے جیسے اللہ تعالیٰ نے میرا پیار لے لیا. پتہ چلا یہ رات کی بات ہر ایک سے نہیں کہی جاتی. لالا حضرت یعقوب علیہ السلام نے یوسف علیہ السلام کی اس بات پر کہ میں نے رائت ہوں، میں نے خواب دیکھا کہ شمس اور قمر کسی ساجدین مجھے سجدہ کر رہے ہیں، تو آپ نے منع فرمایا یعقوب علیہ السلام نے کہ اپنے خواب کا بھائیوں سے ذکر کر رہے ہیں. حکیم الامت تھانوی رحمۃ اللہ علیہ کی بات حضرت والا فرماتے ہیں کہ اسی سے پتہ چلا کہ مرید کو اپنے تین بھائیوں سے اپنی کیفیات کا ذکر نہیں کرنا چاہیے، شیخ کو بتائیں. پھر شیخ اس پر جو بھی بات فرمائے وہ شیخ جانے اور مرید جانے. تو کیا فرمایا کہ اس مٹی نے کہا مدو گفتہ، جب اس نے کہا کہ تیری خوشبو ایسی جو مجھے مت کر رہی ہے تو اس نے کہا کہ گفتہ من گلے ناچیز بدم، ارے بھائی میں کیا ہونا چاہیے ناچیز مٹی. یہ اپنے اس نے فنائیت کو دکھایا لیکن ساتھ در اللہ تعالیٰ جو کمال عطا فرماتے ہیں اس کو بھی ظاہر کیا. ولیکن مدت باگل نشستہ، میں ایک ناچیز مٹی ہوں لیکن ایک زمانہ میں نے پھول کے ساتھ گزارا ہے اور اس پھول کی صحبت میں بھی اثر ہوا کہ جمال ہم نشی درمن اثر کر. اصل میں اس ہم نشی جس کی میں نے صحبت اٹھائی ہے اس کی خوشبو میرے اندر شرائط کر گئی اور میرے اندر شامل ہو گئی اور اس نے اپنا اثر مجھ پر کر دیا. مگر نامن ہوں ماں خاکم کے ہستا، اللہ میں تو مٹی ہوں اور میری ہستی کیا ہے. فرمایا کہ گویا اس کی گفتگو سے بھی پتا چلے گا. ذرا معروفی رحمت اللہ علیہ فرماتے ہیں کہ بعد سلطانم گشم، حضرت نے فرمایا کہ یہ گشم جو ہے گشتم تھا اور ضرورت شعری کی وجہ سے تاج کو گرا کر اس کو ختم کیا، گرا دیا اور یہ بعد سلطانم گشم بنا. وہ نیکو پیم، نیک رفتار، نیک گفتار، نیک اسوار. اب اس کی اپنی گفتگو، اپنی نظر، اپنا سننا، اپنا بولنا، ایک ایک چیز میں وہ اللہ تعالیٰ کی عظمت کا خیال رکھتا ہے. گویا کہ اس کو حضرت نے سنایا کہ ایک ہندوستان کے زمانے میں ایک شخص ڈپٹی کلیکٹر بنا تو چھٹی پر اپنے علاقے میں جا رہا ہوں. حکیم الامت تھانوی رحمۃ اللہ علیہ کا یہ واقعہ سنایا کہ حکیم الامت نے واقعہ سنایا تو جو ڈپٹی کلیکٹر تھا اس کو آفس کی طرف سے اس کو ایک ملازم دیا گیا. کہا دیکھو کوئی ایسی حرکت مت کرنا، تم نے کوئی کام ہو خود اٹھ کے مت جانا کیونکہ تم اب ایک عہدے دار ہو. اور تمہارا کوئی عمل وہ اصل میں حکومت, اگر تم نے کوئی ایسی حرکت کی تو حکومت پر انگلی اٹھے گی. زیادہ اس کو ملازم دیا کہ دیکھو اسٹیشن پر خود مت اترنا بلکہ ایک ملازم سے کام لینا. جس علاقے کا رہنے والا تھا پہلے اس کی عادت تھی, ایک جگہ اس کو عادت فرماتے ہیں کہ اس کی کوئی مزیدار کوئی چٹپٹی چیز جو اس کی مرغوب غذا تھی وہ نظر آ گئی, بے چین ہو گیا. ملازم کو بھولا, خود اتر کر چلے گئے اسٹیشن پر کھڑا ہو کے کھانے لگے. سی آئی ڈی وہاں پر موجود تھی اس کے ساتھ, وہ واپس اپنی چھٹیاں گزار کر پہنچا تو اس کو معذور کر دیا کہ جب تمہیں کہا گیا تھا کہ کوئی ایسی حرکت مت کرنا جس سے تمہارے عہدے پر آنچ جائے, تو تم نے اسٹیشن پر کھڑے اتر کر کھڑے ہو کر جبکہ تمہارا ملازم موجود تھا تم نے ایسی حرکت کیوں کی, اسی بات کو اسے معذور کر دیا گیا. حضرت فرماتے ہیں اسی طرح سے جب انسان اللہ والوں کی صحبت میں جاتا ہے اگرچہ اس کو منصب نہ بھی ملے لیکن اس کی گفتگو اس کے عمل اس کی حرکت سے شیخ کی نیک نامی ہوگی یا شیخ کی بدنامی ہوگی. اب یہ مرید کے اوپر ہے کہ وہ اپنے عمل اور اپنی حرکت میں شیخ کی نیک نامی کا ذریعہ ہوتا ہے اور بدنامی تو اللہ والوں کی ہوتی ہے, اصل میں یہ اپنا نقصان کرے گا. جیسے اس نے حرکت کی تو وہ معذور ہو گیا, سب کہیں گے کہ نہیں بھائی اسی خان کا اپنے بزرگوں کے ساتھ پہنچنے والے دوسرے بھی موجود ہے, وہ اگر حرکت نہیں کرتے یہ کرتے ہیں جب تک گڑبڑ ہی ہے ذرا گڑبڑ ہے کبھی اس کے اندر. ذرا فرمایا نتیجہ یہ ہوگا کہ وہ شیخ کے اس فیض سے اپنی حرکت کی وجہ سے اس شیخ کے فیض سے محروم رہے. اس لیے فرمایا کوئی ایسی خلاف اصول حرکت نہ کرے, اپنی گول ڈوبی کا اپنے کتے کا صحبت شیخ کا. حضرت نے فرمایا کہ بعض لوگ کہیں گے ارے صاحب اس لیے کیا, حضرت نے واقعہ سنایا کہ ایک آدمی معروفی رحمتہ اللہ علیہ فرماتے ہیں کہ ایک آدمی پہلے زمانے میں آج کل جیسے ٹیٹو بنا دیتے تو پہلے ایک گنجواتے تھے اور وہ اس کا طریقہ ہوتا کہ سوئی رکھ کر اس کو گرم کر کے اس کو جام کا جسم بنانا تو مارتے تھے اسے وہ جو بھی. تو ایک آدمی گیا ہر زمانے ایک آدمی گیا گند ہونے والے کے پاس اور جا کر سینہ نکال کر بیٹھا ہوں, اس نے کہا کمر پر شیر بناؤ, میں شیر خان ہوں دل بل بہادر خان, دادا کا نام دلیر خان. ارے بھائی بنوانا کیا ہے, شیر بنوانا ہے, شیر نر بنانا. اچھا جناب اتاری قمیص, قمیص اتروا دی, اس نے سوئی گرم کی پیٹ پر لگا, کیا کر رہے بھائی؟ اس نے کہا سر شیر کی دم بنا. ارے بھائی کون سی دم ہلانی ہے, چھوڑ ڈالے تھے. اچھا بھائی اس نے سوئی گرم کی اور پھر سینا تان پہ بیٹھا شیر بنے شیر. اور سوئی گرم کی لگا شوئی, کیا کرتا ہے؟ اس نے کہا بھائی کام بنا رہا ہوں. ارے بھائی سننا تھوڑی ہے, میں نے دیکھا اچھا سوئی گرم کی پھر لگا شوئی, اب کیا کر رہا ہے؟ کہا پاؤں بنا رہا ہوں. ارے بھائی پاؤں دوڑنا تھوڑی ہے, رہنے دے. پھر سوئی گرم کی پھر لگا شوئی, اب کیا کر رہا ہے؟ کمر بنا رہا ہوں. اس نے بھائی کمر بھی رہنے دے, اس نے سوئی رکھی چھاپڑ لگا. کیا وہ شیر جس کی دم نہیں, جس کے کان نہیں, جس کے ہاتھ پاؤں نہیں, جس کی کمر نہیں, ایسا کہ یہ شیر تو خدا نے بھی نہیں بنایا. جب نکلا ہے شیر بنانے کا حوصلہ, جب شیر بنوانا ہے تو حوصلہ بھی اپنا شیروں جیسا بنا دے. یا مکن ما با پیل بانا دوستی یا کھانا بنا کن بر انداز پی. فرماتے یا تو ہاتھی والے سے دوستی مت کرو یا اپنے گھر کو اتنا بڑا کرو کہ وہ ہاتھی والا ہاتھی باز ہاتھی پر بیٹھ کر گھر میں آ جائے.
لیکن حضرت فرماتے ہیں اگر یہ بات کے صاحب اچھا چلو ہم دوستی نہیں کرتے تو ٹھیک ہے, ہم اپنا گھر بھی بڑا نہیں بناتے, ہم دوستی بھی نہیں کرتے. حضرت عجیب بات فرمائے, فرمایا اگر سارے صحابہ یہی سوچتے تو پھر صدیق کہاں بنتے ہیں؟ منصب صدیقیت پر کون جلوہ افروز ہوتا ہے؟ اگر سارے انجینئر بننا مشکل, ڈاکٹر بننا مشکل, ڈاکٹروں کے کتنے شعبے ہیں, نیوروں کے شعبے جو اتنے حساس سینسیٹیو ہے, اگر سب آدمی گزرے تو اتنا مشکل آسان والا پکڑو تو کیسے بنتے ہیں؟ لگا ہر فیلڈ میں کوئی نہ کوئی جاتا ہے نا, حوصلہ کرتا ہے, عزم کرتا ہے. فرمایا اسی لیے تو اللہ والوں کی صحبت ہے, اور اللہ والوں کی صحبت میں رہے, عزم اور حوصلہ ناقص ارادہ ہی رکھے اور کمزور اور متزلزل ہلنے والا ارادہ بھی رکھے, اللہ تعالیٰ ان اللہ والوں کی صحبت کی برکت سے اس کو بھی مضبوط فرما دے گا. اگرچہ وہ ناقص ہے, اگرچہ کمزور ہے, لیکن حوصلہ تو کرے ان شاء اللہ تعالیٰ. حضرت والا فرماتے ہیں دعوت میں خاتم کہ حکیم الامت تھانوی رحمتہ اللہ علیہ نے فرمایا کہ حروض قبر رحمت درفشانت, اللہ تعالیٰ کی رحمت کے بادل اپنی موتی برسا رہے, خوب و خوب خانہ با مہر و نشانت, اللہ تعالیٰ کی محبت کی شرارت اور اس کے مٹکے نشان لگے ہوئے سیل تک آج بھی موجود ہے. ہمت کرنے کی ضرورت ہے, لہذا اگر ہمتوں کی کمی ہے تو اس ہمتوں کی کمی ہمت کے ساتھ, قلیل ہمتی کے ساتھ صحبت شیخ کا دامن پکڑ لے, ان شاء اللہ تعالیٰ ہمتوں میں بھی آہستہ آہستہ مضبوطی آتی چلی جائے گی. لہذا تربیت یہی ہے, بچہ پیدا ہوتا ہے ماں کا دودھ سے اس کی غذا ہوتی ہے, پانی وانی کچھ نہیں کھاتا پیتا, کچھ چیز نہیں کھاتا, آہستہ آہستہ مختلف نرم غذاؤں پر آتا ہے, ایک دن گوشت روٹی بھی کھانے لگتا ہے, ایک دن بالغ بھی ہو جاتا ہے, پھر بالغ بلوغت کے بعد پھر ایک دن وہ شادی کے لیے للکارنا اور پکارنا بھی شروع کر دیتا ہے. کیوں؟ وہ تربیت کے ادوار سے گزرتا رہتا ہے. فرمایا اسی طریقے سے اللہ والوں کی صحبتوں میں رہو, غذا کا اہتمام کرو, جو بات وہ ارشاد ہو رہا ہے ان باتوں پر عمل کرتے رہو, انشاءاللہ ہمت آہستہ آہستہ بڑھتی رہے گی. فرمایا ولایت صدیقیت دور نہیں ہے. آخر دعوانا الحمدللہ رب العالمین.